यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधान सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको छ। प्राथमिकता सूची अनुसार विधेयक संसदमा दर्ता हुनेछन्, तर विशिष्ट आवश्यकता परेमा प्राथमिकता क्रम हेरफेर र नयाँ विधेयक समेत संसदमा दर्ता हुन सक्नेछन्। मन्त्रालयले संसदमा बुझाएको सूची अनुसार पहिलो प्राथमिकतामा 64, दोस्रोमा 45 र तेस्रोमा 57 विधेयक रहेका छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कार्तिकसम्म संसदमा दर्ता हुनेछन्, दोस्रोमा मक्सिरदेखि फागुन र तेस्रो प्राथमिकता सूची चैतदेखि असारसम्म पेश हुनेछन्। सूची अनुसार एक वर्षमा प्रधानमन्त्री कार्यालयका 15, अर्थ मन्त्रालयका 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका 4, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका 17, कृषि वन तथा पर्यावरण मन्त्रालयका 13 र गृह मन्त्रालयका 11 विधेयक संसदमा पेश हुनेछन्। यस्तै परराष्ट्र मन्त्रालयका 4, पूर्वाधार विकास मन्त्रालयका 16, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका 8, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका 7, युवा श्रम तथा रोजगार मन्त्रालयका 5 र रक्षा मन्त्रालयको 1 विधेयक संसदमा पेश हुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मसौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी दिनुभयो। मन्त्री गौतमले संघीय संसदमा पठाइएका सूची अनुसार विधेयकहरू तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको पनि जानकारी दिनुभयो। प्रतिनिधिसभाको हिजोको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीड़ितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कार्यवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानूनहरूलाई समय अनुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय मानवाधिकार आयोग सहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनु भएको थियो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आड़मा केही संचार गृह र नेपाली कंग्रेसका सभापति गगन थापाको घरको गेटमा गाड़ी राख्नेमाथि छानबिन गरी कड़ा कार्यवाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा नेपाली कंग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढ़ी पहिरो र डुबानको उच्च जोखिम बढ़दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद जक्कु प्रसाद सुवेदीले संचार माध्यम अगाडि शंकास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। नेकपा एमालेकी सांसद रोशनी मेचेले रासोपाले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गर्दै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको सरकारले दिएको आश्वासन पूरा नभएको निराशा पैदा भएर युवाहरू आत्महत्या रोज्न बाध्य हुनु परेको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले श्रमिक मजदूर किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ़ेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन स्थगित भएको छ। कार्यसूची अभावमा राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते शुक्रबार बस्नेछ। त्यस्तै प्रतिनिधि सभाको अर्को बैठक साउन 14 गते बस्नेछ। संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकारीबारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको उक्त छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। छलफलमा उहाँहरूले पोखरा र भैरवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले हिजो एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। उता कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल समक्ष नेपाली कंग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। मुख्यमन्त्री कणेल समक्ष आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा हिजो राजीनामा दिनुभएको थियो। उहाँहरूको राजीनामापछि रिक्त मन्त्रालय मुख्यमन्त्री कर्णेलले आफू माताहत राख्नु भएको छ। दुई दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कंग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले हिजो संयुक्त राजीनामा दिनुभएको नेपाली कंग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवन बहादुर साईले जानकारी दिनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले कतारका अमीर शेख तमीम बिन अहमद अल थानीसँग दुहामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा हिजो दुहा स्थित लुसाइल दरबारमा उहाँहरूबीच उच्चस्तरीय भेटवार्ता भएको हो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या पनि बढ़दै गएको छ। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार असार 30 गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक 3 करोड़ 72 लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्नेछ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। र इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो। खेलको शुरूआती अग्रता भने इंग्ल्याण्डले लिएको थियो। खेलको 55 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अघि बढ़ाएका थिए, तर 85 मिनटमा अर्जेन्टिनाका एन्जो फर्नाण्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए। अतिरिक्त समयको दोस्रो मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 2-1 जित दिलाए। यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।